सँगै बस्दा दादा दिदी हजुर बारामा स्कुलमा झै कति धेरै सिक्ने कुरा घरमा करेसामा साग सब्जी लगाएनी हुन्छ भान्सातिर आमालाई काम सघाएनी हुन्छ चराहरू घर नजिकै चिरिबिरी गर्छ गाई बस्तुलाई नानी बाबु कति मन पर्छ घरको सफाइ बारीको घाँस काटे पनि हुन्छ ठुलासँग मनका कुरा साटे पनि हुन्छ चित्र कोर्ने कथा लेख्ने कविता चुड्किला प्रतिभालाई देखाउन गर्न हुन्न ढिला
घरमै रहेका बालबालिकाहरूका लागि रेडियो बाल सिकाई
प्यारा भाइ बहिनीहरू नमस्कार सन्चय हुनुहुन्छ रेडियो बाल सिकाई कार्यक्रमको 102 अङ्कमा तपाईँहरूलाई स्वागत छ यो कार्यक्रम देशभरका बालबालिकाको सिकाइमा टेवा पुर्याउन तयार पारिएको हो
यो कार्यक्रमले बालबालिकाहरूलाई नयाँ नौलो तथा सृजनात्मक क्रियाकलापहरू प्रस्तुत गर्ने उद्देश्य राखेको छ यो कार्यक्रम रातोबंगला फाउन्डेशन रातोबंगला स्कूलको साझेदारी कार्यक्रम आरबी पपको संयुक्त प्रयासमा सञ्चालन गरिएको हो
आजको हाम्रो पहिलो तथ्य वातावरण दिवसको बारेमा हामी बस्ने वातावरणलाई बचाउन र यसको संरक्षणका लागि जनचेतना फैलाउन विश्वले जुन 5 तारिकका दिन वातावरण दिवस मनाउने गर्छ यो संयुक्त राष्ट्रसंघद्वारा सञ्चालित संसारमा सबैभन्दा ठूलो वार्षिक घटनाहरूमध्ये एक हो यस दिवसलाई संयुक्त राष्ट्रसंघले विश्वव्यापी चेतना जगाउन र वातावरण सुधारका लागि कार्य गर्न मनाउँछ प्रत्येक वर्ष यस कार्यक्रमको आयोजना गर्न र दिगो विकासका लक्ष्यहरूमा छलफल गर्न चौतारी उपलब्ध गराउन एउटा देशलाई उत्तरदायित्व दिइन्छ यो वर्ष विश्व वातावरण दिवस 2021 आयोजना गर्न दक्षिण एसियाली देश पाकिस्तानलाई जिम्मा दिइएको छ
यो दिन विश्वभरि लाखौं मानिस र संगठनले आफ्ना अनुभव चुनौती र समाधानहरू साटासाट गरेर मनाउँछन् प्रकृतिसँग राम्रो सम्बन्ध राख्न विश्वव्यापी चेतना र वातावरण संरक्षणका लागि ध्यान केन्द्रित गर्न यस वर्षको विषयवस्तु अर्थात थीम पारिस्थितिक प्रणाली पुनर्स्थापना इकोसिस्टम रेस्टोरेशन हो नेपालले देशभरि विभिन्न कार्यक्रमहरू आयोजना गरेर यो दिन मनाउँछ
यद्यपि यो वर्ष कोविड 19 महामारीले गर्दा देशव्यापी बन्दाबन्दीका कारण कुनै कार्यक्रम आयोजित गरिएको छैन तर केही संगठन र विद्यालयहरूले वातावरण बचाउनको लागि आफ्नै कार्यक्रमहरू गर्दैछन् विकासको नामले अत्यधिक मूल्यवान वनहरू सड़क निर्माणका लागि पहिले नै ध्वस्त भइसकेका छन् धेरै रूखहरू काट्नाले जैविक विविधतामा ठूलो असर पर्छ भनेर वातावरणविदहरूको चिन्ता छ व्यक्तिहरूको अतिक्रमण र लापरवाहीले त्यहाँ बस्ने जंगली जनावर तथा चराचुरुङ्गीहरूलाई निकै कष्ट हुन्छ
हाल विश्व महामारीसँग लड़िरहेको छ र बन्दाबन्दी छ यसबाट वातावरणलाई थोरै भए पनि फाइदा भएको देखिन्छ प्रकृति आफ्ना खाली ठाउँहरू पुनः प्राप्त गर्न व्यस्त देखिन्छ मानव गतिविधिहरूको कमीले प्रकृतिले सास फेर्न र आफूलाई पनि अलि सफा पार्न पाएको छ हामीले सास फेर्ने हावा पिउने पानी सूर्यको किरण दिनहुँ खाने खाना सबै प्रकृति र वातावरणका उपहार हुन् हामीले प्रकृतिलाई सम्मान र माया गर्नुपर्छ हाम्रो लिने मात्र बानी छ दिने बानी छैन अब प्रकृतिलाई हामीले दिने समय आएको छ
अन्यथा हामी प्रकृतिको सधैं ऋणी हुनेछौ केही विद्यालयहरूले बालबालिकालाई वातावरण र आमा प्रकृतिबारे सचेत गराउन वातावरण सप्ताह मनाउँछन् यो एक दिन वा हप्तामा सीमित नभएर सधैं चलिरहने हुनुपर्छ हामीले सधैं सफाई अभियान आफ्नो वातावरण र प्रकृतिलाई माया र हेरचाह जंगलको संरक्षण वृक्षारोपणलाई निरन्तरता दिनुपर्छ नदी र तालहरू प्रदूषित गर्नुहुँदैन हामीले एउटा रुख काट्यौं भने दुईवटा रुखहरू रोप्ने गर्नुपर्छ
भाइ बहिनीहरू आजको हाम्रो अर्को तथ्य फोबियाको बारेमा छ। केही मानिसहरूलाई कुनै चीज, वस्तु वा परिस्थितिको बिना कारण अत्याधिक डर हुन्छ। यस्ता खाले डरलाई फोबिया भनिन्छ। आज हामी केही फोबियाहरूको बारेमा कुरा गर्छौं।
उचाइको डरलाई आक्रोफोबिया भनिन्छ, एक्लो होला भनी डराउनुलाई अटोफोबिया भनिन्छ, अनि किताबसँगको डरलाई बिब्लियोफोबिया भनिन्छ।
ऐनासँगको डरलाई कटाप्ट्रोफोबिया भनिन्छ, पानीसँगको डरलाई हाइड्रोफोबिया भनिन्छ भने किरासँगको डरलाई इन्सेक्टोफोबिया भनिन्छ।
अँध्यारोसँगको डरलाई नेक्टोफोबिया भनिन्छ, अनि बच्चाहरूसँगको डरलाई पेडोफोबिया भनिन्छ। त्यस्तै आगोसँगको डरलाई पाइरोफोबिया भनिन्छ।
किटाणुसँगको डरलाई भर्मिनोफोबिया भनिन्छ भने जनावरसँगको डरलाई जुफोबिया भनिन्छ।
त्यस्तै अरू फोबियाहरूको बारेमा जानकारी छ भने हामीलाई लेखी पठाउनुहोस् है भाइ बहिनीहरू, अथवा फोनबाट भन्नु भए पनि हुन्छ।
भाइ बहिनीहरू, आज हामी अस्कर वाइल्डद्वारा लिखित कथा द ह्याप्पी प्रिन्सको नेपाली अनुवाद सुखी राजकुमारको पहिलो भाग सुनाउँदैछौ। आज कथाको पहिलो भाग सुधा ओझाको आवाजमा सुनाऊ।
सुखी राजकुमार, लेखक अस्कर वाइल्ड। सहरको एउटा निकै अग्लो स्तम्भमा सुखी राजकुमारको शालिक खडा थियो। त्यस शालिकको शरीरभरि नम्बरी सुनको पत्रहरूको मुलमाल चढाइएको थियो र आँखामा दुईवटा चहकिला नीलमणि जडिएका थिए। तरबारको बिडमा ठुलो रुबी चमचम चम्किरहन्थ्यो। सबैजना त्यस शालिकको औधी तारिफ गर्ने गर्थे। ऊ मन्दिरको गजुर जत्तिकै सुन्दर छ, कलात्मक रुचि भएको मानिस भनेर चिनिन रुचाउने नगरपालिकाको एकजना सदस्यले भन्यो। ऊ अव्यावहारिक त थिएन, तैपनि मानिसहरूले आफूलाई अव्यावहारिक भन्ठान्छन् कि भन्ने डरले उसले थप्यो। तर के भने, त्यो त्यति उपयोगी चाहिँ छैन। होइन, तिमी किन सुखी राजकुमार जस्तो बन्न सक्दैनौ? सुखी राजकुमार त कुनै कुराका लागि पनि कसोस गरेर रुँदैन नि, एउटी आमाले चन्द्रमा नपाएकोमा रोइरहेको आफ्नो सानो छोरालाई भनिन्। मलाई के कुरामा खुसी छ भने, यस संसारमा कोही एकजना त खुसी छ। सालेक निर टुलु टुलु हेर्दै एकजना दिक्क मानेर बसिरहेको मानिस फतफतायो। ऊ त देवदूत जस्तै देखिन्छ, चहकिलो गाढा रातो रङको पछ्यौरा र सफा सेता जामा लगाएर गिर्जाघरबाट बाहिर निस्कदै गरेका परोपकार गृहका केटीहरूले भने। होइन, तिमीहरूले कसरी चाल पायो? गणित शिक्षकले सोधे। तिमीहरूले देवदूत त कहिल्यै देखेका छैनौ, हामीले सपनामा त देखेका छौ नि, केटीहरूले उत्तर दिए। गणित शिक्षक आँखी भौँ खुम्च्याउँदै रिसाए जस्ता देखिए, किनभने केटाकेटीहरूले सपना देखेको उनी मन पराउँदैन थिए। एक रात सहरमाथिको आकाशमा एउटा सानो गौँथली उड्यो। उसका साथीहरू 6 हप्ता अघि नै मिश्र देशमा गइसकेका थिए, तर ऊ चाहिँ यतै रहेको थियो, किनभने उसको एउटी सुन्दरी नर्कटसँग प्रेम बसेको थियो। पहेँलो रङको एउटा ठुलो पुतलीलाई नदी किनारै किनार लखेट्दै जाँदा उसको भेट त्यस नर्कटसँग वसन्त ऋतुको सुरुतिर भएको थियो। त्यस नर्कटको बारुली कमर देखेर ऊ ज्यादै मोहित भयो र ऊ त्यससँग बात मार्न भनेर त्यहीँ अडिएको थियो। मलाई तिमीसित माया गाँस्न मन लाग्यो, हुन्छ? गौँथलीले तत्कालै सोधिहाल्यो। उसका कुरा सुनेर नर्कटले शिर नुहुराउँदै उसलाई अभिवादन गरी। त्यसपछि गौँथली पखेटाले पानी छुँदै र पानीमा चाँदीका तरङ्गहरू पैदा गर्दै नर्कट वरिपरि चक्कर मार्दै उड्यो। उसको माया प्रीतिका क्रम गर्मी यामभरि नै चलिरह्यो। यो नचाहिँदो काम हो, अरू गौँथलीहरूले चिरबिराउँदै भने। त्यस नर्कटसँग सम्पत्ति छैन अनि त्यसका नातेदारहरूको बगालै छ, नभन्दै नदी किनार नर्कटहरूको झ्याङले भरिभराउ थियो। पछि शरद ऋतु आएपछि अरू सबै गौँथली उडेर अन्तै गए। आफ्ना साथीहरू उडेर गएपछि उसलाई न्यास्रो लाग्यो अनि उसलाई आफ्नो प्रेमिकासँग पनि वाक्क लाग्न थाल्यो। खै, यो त बोल्दै बोल्दिन, उसले भन्यो, यो नखरमाउली पो हो कि, सधैँ हावासँग नखरा पारिरहन्छे। साँच्ची नै हावा चल्दा सधैँ नर्कट शानदार ढङ्गले झुल्ने गर्थे। हो, यो घराइसी खालकी छे भन्ने म मान्छु, ऊ भन्दै गयो। तर मलाई भने घुम्न मनपर्छ, अनि मेरी स्वास्नीलाई पनि त घुम्न मन पर्नु पर्यो नि, तिमी मसँग घुम्न जान्छौ? आखिरमा उसले नर्कटलाई सोध्यो। नर्कटले नाइ
भन्ने ढङ्गले मुन्टो हल्लाए। उसलाई आफ्नो वासस्थान नै प्यारो थियो। तिमीले बेर्थै मेरो समय बर्बाद गर्यौ, ऊ करायो। लौ म त अब पिरामिडहरूको देशतिर जान्छु, लौ म त हिँडे। यति भनेर ऊ भुर्र उडिहाल्यो। ऊ दिनभरि उड्यो र राति पख सहरमा पुग्यो। म कहाँ बास बस्ने होला उसले मनमा नै चिन्ता गर्यो। सहरमा केही बन्दोबस्त त पक्कै होला। त्यसपछि उसले अग्लो स्तम्भमाथि उभिएको राजकुमारको शालिक देख्यो। म त्यहीँ बस्छु उसले भन्यो। त्यो ताजा हावा पनि आउने कायदाको ठाउँ जस्तो छ। अनि ऊ सुखी राजकुमारका गोडाबीच गएर थपक्क बस्यो। सुनको ओछ्यान पाइयो। यसो वरिपरि हेर्दै उसले मधुरो स्वरमा आफैसित भन्यो र सुत्ने सुरसारमा लाग्यो। तर उसले आफ्नो टाउको पखेटा मुनि लुकाउन लागेको मात्र के थियो, पानीको ठुलो थोपो उसको जिउमा तपक्क खस्यो। कस्तो अचम्मको कुरा, उचिच्यायो। आकाशमा एक टुक्रा बादल छैन, ताराहरू छर्लङ्ग र चहकिला छन्, तैपनि पानी परेको छ। उत्तरी युरोपको हावा पानी साँच्ची नै अचम्मको हुँदो रहेछ। स्वार्थी भएकी हुँदा नरकटलाई पानी परेको मन पर्थ्यो। त्यसपछि पानीको अर्को थोपो फेरि तपक्क खस्यो। पानी छेल्न नसक्ने यस्तो सालीको के काम, उसले भन्यो। अब त मैले चिम्नीको खोपो नखोजी भएन, उसले त्यहाँबाट उडेर अन्त्य जाने निश्चय गर्यो। तर उड्नलाई पखेटा फिजाउनुभन्दा पहिले नै पानीको तेस्रो थोपो तप्लक्क खस्यो र उसले मास्तिर हेऱ्यो। तब उसले राजकुमारलाई धेरै दुखी देख्यो। सुखी राजकुमारका आँखा आँसुले टम्म भरेका थिए र आँसुका धारा उसका सुनौला गालामा बगिरहेका थिए। चन्द्रमाको प्रकाशमा राजकुमारको मुहार अति सुन्दर देखिएको थियो। त्यो देखेर त्यस सानो गौँथलीको चित्त कटक्क काटियो। तिमी को हौ, गौँथलीले सोध्यो। म सुखी राजकुमार हुँ। उसो भए तिमी किन रोएका त, गौँथलीले सोध्यो। तिमीले त मलाई निथ्रुके पो पारिदियो, जवाफ दिँदै सालिकले भन्यो। जब म जिउँदो थिएँ त्यो बेला मेरो हृदय मानिसको जस्तो थियो। आँसु भनेको के हो मलाई थाहा थिएन, किनभने म दरबारमा बस्थेँ जहाँ दुःख पस्नै पाउँदैन थियो। दिउँसो म साथीहरूसँग बगैँचामा खेल्थेँ अनि साँझमा म ठुलो बैठक कोठामा नाचको अगुवाई गर्थेँ। बगैँचा वरिपरि अग्लो पर्खाल थियो, तर पर्खाल बाहिर के छ भनेर सोध्ने झन्झट मैले कहिल्यै गरिनँ। मेरा वरिपरिका सबै चिज ज्यादै सुन्दर थिए। मेरा भाइ बारदारहरू मलाई सुखी राजकुमार भन्ने गर्थे र मोज मजा गर्नु नै सुख हो भने म पनि साँच्चै नै सुखी थिएँ। म जसरी बाँचेँ त्यसरी नै मरेँ। मरेपछि मानिसहरूले मलाई यहाँ यति अग्लो ठाउँमा राखिदिएका छन्। यहाँबाट म मेरो सहरको सम्पूर्ण कुरूपता र सबै किसिमका दुःख व्यथा देख्न सक्छु। त्यसैले मेरो हृदय सिसाको भए पनि म नरोइकन बस्नै सक्दिनँ। ओहो, यो त सबै सुनको होइन पो रहेछ, गौँथलीले मनमा नै भन्यो। तर शिष्टाचारवश सारिकले सुन्ने गरी उसले केही भनेन। यहाँबाट धेरै पर पर सानो गल्लीमा एउटा सानो घर छ, मसिनो र सङ्गीतमय स्वरमा सालिकले फेरि भन्यो। त्यस घरको एउटा झ्याल खुला छ, म त्यस झ्यालबाट टेबल निर बसेकी एउटी आइमाईलाई देख्न सक्छु। उसको अनुहार दुब्लो र थकित देखिन्छ, उसका हात खस्रा र राता छन्। उसका हात सियोले घोचेर छिया छिया परेका छन्। त्यो आइमाई लुगा सुने काम गर्छे। ऊ रानी कि सबभन्दा सुन्दरी सुसारे दरबारको नाचमा लगाउने साटनको फरियामा फुलका बुट्टा भर्दैछ। कोठाको कुनाको ओछ्यानमा उसको सानो छोरो बिरामी भएर पल्टिरहेको छ। उसलाई ज्वरो आएको छ र ऊ सुन्तला मागिरहेको छ। नदीको पानी बाहेक उसकी आमासँग उसलाई दिने चिज केही छैन, त्यसकारण ऊ रोइरहेको छ। गौँथली, ए सानो गौँथली, तिमी मेरो तरबारको बिडमा जडिएको रुबी झिकेर उसलाई लगिदिन्छौ? मेरा खुट्टा त यस ठाउँमा जकडिएका छन् र म हलचल गर्न सक्दिनँ। मिश्र देशमा मेरा आफन्तहरू मलाई पर्खिरहेका छन्, गौँथलीले भन्यो। मेरा साथी सङ्घीहरू नाइल नदीमाथि उड्दै ठुल्ठुला कमलका फुलहरूसँग कुरा गरिरहेका होलान्। छिट्टै नै उनीहरू त्यहाँबाट महान राजाको चिहान भएको पिरामिडमा सुत्न जानेछन्। एउटा ठुलो रङ्गाइएको शब बाकसमा ती राजाको शब राखेको छ। पहेँलो कपडाले बेरेर राखेको उनको शरीर नसरोस् भनेर त्यसमा बासनादार मसलाहरूको लेप लगाइएको छ। उनको घाँटीमा हलुका हरियो जेड पत्थरको माला छ अनि उनका हात चाहिँ ओइलाएका पातहरू जस्तै छन्। गौँथली, गौँथली, ए सानो गौँथली, राजकुमारले भन्यो। तिमी एक रात मसँग बसेर मेरो समचारे भइदिन्छौ कि, त्यो केटो अति तिर्खाएको छ र आमा चाहिँ दुखी छे। मलाई त केटाहरू मन पर्दैन, गौँथलीले जवाफ दियो। अस्तिको गर्मीमा म नदीमा बसेको बेला मिलमालेका दुईजना छुच्चा छोराहरूले मलाई सधैँ ढुङ्गाले हान्थे, तर तिनले हानेका ढुङ्गा मलाई कहिले लागेन। हामी गौँथलीहरू भुर्र उडेर जोगिन जान्दछौँ। यसबाहेक म त फुर्तिलोपनमा नाउँ चलेको परिवारको सन्तान हुँ, तैपनि हामीलाई त्यसै ढुङ्गा हानु क्षुद्र काम हो। सुखी राजकुमार निराश देखियो। त्यो देखेर सानो गौँथलीलाई नमज्जा लाग्यो। यहाँ एकदम जाडो छ, उसले भन्यो, तैपनि एक रातका लागि म तिमीसँग बसौँला र तिम्रो समचारी पनि बनिदिउँला। धन्यवाद गौँथली, राजकुमारले भन्यो।
राजकुमारको शालिक कस्तो थियो र के केले बनेको थियो त? शालिकका बारेमा मानिसहरूले के कस्ता कुराहरू गर्थे?
गौँथली र नर्कट बीच के कस्ता कुराहरू भयो? गौँथलीलाई नर्कटको के कस्ता कुरा मन परेन?
गौँथली राजकुमारको शालिकमा निदाउन लाग्दा के भयो? गौँथली र राजकुमार बीच के कस्ता कुराहरू भयो?
धेरै टाढा जानुपर्ने गौँथलीलाई किन राजकुमारले एक रात आफूसँग बस्न भनेको होला?
भाइ बहिनीहरू, के तपाईँहरूले ह्यारी पोटरको कथा सुन्नु वा पढ्नु भएको छ? आज हामी विश्वका उल्लेखनीय महिलाहरूको चर्चा गर्ने खण्डमा उक्त पुस्तकका लेखक जेके राउलिङको बारेमा चर्चा गर्छौं।
भाइ बहिनीहरू, विश्वका उल्लेखनीय महिलाहरूको बारेमा चर्चा गर्ने यस खण्डमा आज हामी जेके राउलिङका बारेमा केही कुराहरू थाहा पाउनेछौँ। जेके राउलिङको जन्म सन् 1965 जुलाई 31 तारिखका दिन बेलायतमा भएको हो। उहाँ एक लेखक हुनुहुन्छ। उहाँको भनाइ अनुसार, इट इज इम्पोसिबल टु लिभ विदाउट फेलिङ एट समथिङ अनलेस यु लिभ सो कॉशियसली द्याट यु माइट एज वेल नट ह्याभ लिभ्ड एट अल। अर्थात् कुनै एक चिजमा असफल नभई बाँच्न सकिँदैन। यदि यस्तो भयो भने तपाईँले आफ्नो जीवन यति सचेत भएर बिताउनु भयो कि तपाईँले आफ्नो जीवन बाँच्नु नै भएन। एट सिक्स Joanne wrote a short story about a rabbit and titled it Rabbit. At 11, she wrote a novel about seven cursed diamonds. She came from a poor family and her parents hoped she would pursue a solid career in law or economics. But she decided to study literature. One day, she found herself completely broke. As a single mother with no job and no money, Joanne experienced the pain of failure that her parents had always warned her about. Everything she owned was in a suitcase, including the first three chapters of a story about a boy with magic powers. That boy was called Harry Potter. Her manuscript about Harry was rejected time after time, but finally one publisher took it on. They printed just 1,000 copies and asked Joanne to change her name to J.K. as they feared young boys would not want to read a book written by a woman. Joanne 6 वर्षको हुँदा उनले खरायो नामक एउटा छोटो कथा लेखिन् र 11 वर्षको हुँदा उनले सात सरापिएका हीराको बारेमा किताब लेखिन्। उनी गरिब परिवारकी थिइन्। उनको अभिभावकहरूले उनी कुनै गहन विषय जस्तै कानुन वा अर्थशास्त्रको पेसा गरून् भन्ने इच्छा गर्नुहुन्थ्यो, तर उनले साहित्य विषय पढ्ने निधो गरिन्। एक दिन उनीसँग केही पनि पैसा भएन। बिना काम र बिना पैसाको एकल आमा हुँदा जोवानलाई आफू असफल हुनुको दुःख महसुस भयो र आफ्नो अभिभावकहरूले चेतावनी दिएको कुरा याद आयो। उनको सबै पुँजी एउटा सुटकेसभित्र बन्द थियो, जसमा उनले लेखेको कथाको पहिलो 3 अध्याय पनि थियो। यो कथा एउटा बालकको बारेमा थियो जोसँग जादु गर्ने शक्ति थियो। त्यो केटाको नाम ह्यारी पटर थियो। उनले ह्यारीको बारेमा लेखेको यो किताब धेरैचोटि प्रकाशकहरूद्वारा अस्वीकार भयो, तर पछि एक प्रकाशकले यसलाई प्रकाशन गर्ने निधो गरे। सुरुमा उनले 1,000 प्रति मात्र किताब छाप्ने र लेखकले आफ्नो नाम जोयानबाट जेकेमा परिवर्तन गर्ने सल्लाह दिए, किनभने प्रकाशकलाई युवा केटाहरूले महिला लेखकले लेखेको किताब नपढ्लान् भन्ने डर थियो। हर एजेन्ट told her that she should not expect to make money out of her writing. But thankfully, Joanne decided to keep going. The Harry Potter series went on to become the most incredible phenomenon in the history of publishing. The 7 books have captured the imagination of hundreds of millions of children and adults all over the world, and they have redefined the meaning of children's literature. Joanne always said failure was crucial to her success. "Had I really succeeded at anything else," she explained, "I might never have found the determination to succeed in one arena I believed I truly belonged." उनको एजेन्टले उनलाई बारम्बार यस किताबबाट पैसा कमाउने आशा नगर्नु भन्थे, तर जोयानले हरेस नखाई लेख्दै गइन्। ह्यारी पोटर नामकका यस किताबहरूले संसारमै अविश्वसनीय तरिकाबाट प्रचार पायो। उनका 7 किताबहरूले विश्वभरिका लाखौँ बालबालिका र वयस्कहरूको काल्पनिक दुनियाँलाई समेट्न सफल भयो र यी किताबहरूले बाल साहित्यमा नयाँ माने दियो। जोयानले सधैँ भन्थिन्, "असफल हुनु सफल हुनुका लागि धेरै महत्त्वपूर्ण छ." उनी भन्थिन्, "म अरू कुनै क्षेत्रमा सफल भएको भए मैले विश्वास गर्ने यस क्षेत्रमा कहिले पनि सफलता हासिल गर्न सक्ने थिएन होला."
जेके राउलिङको लेखाइप्रतिको माया कस्तो लाग्यो र उहाँको जीवनीबाट हामीले के कुरा सिक्न सक्छौ?
भाइ बहिनीहरू, आज हामी शरीरमा पानीको महत्वको बारेमा जानकारी दिँदैछौ।
भाइ बहिनीहरू, हामीलाई पानी किन र कति मात्रामा चाहिन्छ भनेर हामीले हाम्रो अगाडिको एक कार्यक्रममा छलफल गरेका थियौँ नि है। तपाईँहरूलाई याद छ, हाम्रो शरीरको 60% भाग र मस्तिष्कको 73% भाग पानीले बनेको हुने हुनाले हामीलाई पानी नभई हुँदैन। हाम्रो शरीरमा पानीको मात्रा सधैँ नै सही हुनुपर्दछ। तपाईँहरूलाई थाहै छ, अहिलेको वर्षाको समयमा विभिन्न किसिमका सरुवा रोगहरू लाग्ने सम्भावना धेरै हुन्छ, झाडा पखाला, हैजा आदि। एक दिनमा 3 वा योभन्दा बढी पानी जस्तो पातलो दिशा हुनुलाई नै झाडा पखाला भएको भनिन्छ। झाडा पखाला लागेमा हाम्रो शरीरबाट धेरै मात्रामा पानी खेर जान्छ। यस्ता रोगबाट हुने गम्भीर खतरा भनेको शरीरमा पानीको कमी अर्थात् निर्जलीकरण वा डिहाइड्रेसन हो। पखाला लाग्दा पानी र सोडियम पोटासियम जस्ता महत्त्वपूर्ण नुनिला तत्त्व शरीरबाट बाहिर निस्कन्छन्। पानी जस्तो पखाला पसिना बान्ता पिसाब र श्वास प्रश्वासको माध्यमले तिनीहरू सोडियम पोटासियम बाहिर निस्कन्छन्। शरीरबाट खेर जाने यस्ता कुराहरूको पुनः भरपाई नगरिए पानीको कमी भएर बिरामीको मृत्यु समेत हुन सक्छ। शरीरमा पोटासियम लगायतका इलेक्ट्रोलाइटको कमीले मुटुको धड्कनमा असर गर्ने, शरीरको मांसपेशी वा अझ त्यसमा पनि खुट्टा बाउडिने, त्यति मात्र नभई नसा स्नायु प्रणाली र श्वास प्रश्वासमा समेत असर गर्दछ। शरीरमा पानीको कमीले हार्ट अट्याक हुन पनि सक्छ, शरीरका कुनै एक अङ्गले काम नगर्न पनि सक्छ। तपाईँहरूलाई थाहा छ, जीवन रक्षक घोल भनिने ओरल रिहाइड्रेसन साल्ट ओआरएस अर्थात् नुन चिनीको मिश्रण झाडा पखाला र हैजाको उपचारका लागि अमृत जल हो। यो मिश्रणलाई हाम्रो बोलीचालीको भाषामा जीवनजल पनि भनिन्छ। हामीले ओआरएस किन्न नपाएको खण्डमा घरमै पनि बनाउन सक्छौँ नि। यसका लागि 6 चिया चम्चा चिनी अनि 1/2 चिया चम्चा नुन लिने र 1 लिटर अर्थात् 5 सिसा गिलास सफा खाने पानी वा उमालेर सेलाएको पानीमा मिसाउने। यो झोल बनाउने भाँडा र बिरामीलाई खाना दिने गिलास पनि सफा हुनुपर्छ है। सम्झनुहोस् है, यसरी बनाएको घोल बिरामीलाई हरेक 5-5 मिनटको फरकमा अलिअलि गरेर खुवाउनुपर्छ। बिरामीले खान सक्ने भएपछि अलि धेरै खुवाउन सक्नुहुन्छ। बिरामीको पिसाब फेर्ने प्रक्रिया पहिलेको जस्तो सामान्य नभएसम्म खुवाइरहनुपर्छ है। याद गर्नुहोस् है, यसरी बनाएको मिश्रण 24 घन्टाभन्दा बढी भने राख्नु हुँदैन नि। यति गरेपछि पनि बिरामीलाई आराम भएन भने जति सक्दो चाँडो अस्पताल पुर्याउनुपर्छ। हामीले पखाला लागेर शिथिल भएर डिहाइड्रेसन हुन्जेलसम्म कुर्नु भने हुँदैन। 1-2 पल्ट पखाला लागेपछि नै जीवनजललाई चलाइहाल्नुपर्छ। बिरामीले राम्रोसँग पिउन सक्छ र पखाला निको हुने बित्तिकै उसलाई फुर्ती पनि आउँछ, किनभने उसलाई डिहाइड्रेसन हुनै पाउँदैन। त्यसैले जहिले पनि पानी पनि उचित मात्रामा पिउनुपर्छ र पखाला लाग्ने बित्तिकै जीवनजलको प्रयोग गरिहाल्नुपर्छ।
आशा छ भाइ बहिनीहरूले आफ्नो शरीरमा पानीको मात्राबाट बस्ने उपाय अपनाउनुहुन्छ।
भाइ बहिनीहरू, आज हामी ताली वा खाली भन्ने खेल खेल्छौ। यस खेलमा हामीले कुनै शब्द भन्छौ र त्यसको विपरीत लिङ्गका शब्द पनि भन्छौ, या भनौं पहिलो शब्द पुलिङ्ग भए अर्को शब्द स्त्रीलिङ्ग भन्छौ। हामीले भनेका शब्दका पुलिङ्ग र स्त्रीलिङ्ग मिलेमा ताली पड्काउनु पर्छ र गलत भएमा केही पनि गर्नु पर्दैन।
एउटा उदाहरण सुनौ। हामीले बुवा आमा भन्यौ भने तपाईँहरूले ताली पड्काउनु पर्छ, किनकि बुवाको स्त्रीलिङ्ग आमा हो। त्यस्तै गाई भैँसी भन्यौ भने तपाईँहरू चुप बस्नुपर्छ, किनकि गाईको पुलिङ्ग गोरु हुन्छ, भैँसी होइन। यो गलत हो।
तयार हुनुहुन्छ? ल, अब खेल सुरु गरौँ है त।
केटा केटी, केटा केटी,
मामा बहिनी, मामा बहिनी,
दुलाहा दुलही, दुलाहा दुलही,
बगिनी साढे, बगिनी साढे,
काकी काका, काकी काका,
फुपाजु माइजु, फुपाजु माइजु,
बुहारी भाई, बुहारी भाई,
पोथी भाले, पोथी भाले,
ढोई हात्ती मत्ता हात्ती, ढोई हात्ती मत्ता हात्ती,
छोरा बुहारी, छोरा बुहारी,
गायक लेखिका, गायक लेखिका।
भाइ बहिनीहरूलाई खेल कस्तो लाग्यो? तपाईँहरूले अन्य पुलिङ्ग र स्त्रीलिङ्गका शब्दहरू पनि पत्ता लगाउनुहोस् है। साथै यसरी नै आफ्ना परिवारसँग ताली वा खाली खेल खेल्नुहोस् र खेल्दै गरेको फोटो वा भिडियोहरू हामीलाई पठाउनुहोला।
भाइ बहिनीहरू, हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौँ।
श्रोतावृन्द, आशा छ आजको कार्यक्रम तपाईँहरूलाई ज्ञानवर्धक मात्र नभई मनोरञ्जनात्मक पनि भयो होला। धन्यवाद।